यो रेडियो नेपाल हो। अब अच्युत अर्यालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। शिक्षाको सुधारका लागि दृढ़ताका साथ अघि बढ़ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। भ्रष्टाचार मुद्दामा 5 वर्षे हद म्याद हटाउने राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णय। नवलपरासीको रानी नगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर 3 जनाको मृत्यु। र पाकिस्तानमा पहिरोमा परि 12 जनाको मृत्यु।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्रधानमन्त्री केपी शर्मा ओलीले आउँदो एसईई परीक्षामा 70% विद्यार्थी उत्तीर्ण हुने गरी देशभर अनलाइनबाट कक्षा सञ्चालनको घोषणा गर्नुभएको छ। धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालयको 29 दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उपकुलपति समेत रहनुभएका प्रधानमन्त्री ओलीले अंग्रेजी, गणित, विज्ञान लगायत मुख्य विषयमा केन्द्र सरकारका तर्फबाट अनलाइनका माध्यमले विशेष कक्षा चलाउन सम्बन्धित निकायलाई भनिसकेको अवगत गराउनुभयो। उहाँले सरकार देशको समृद्धि र समग्र शिक्षाको सुदृढीकरणका लागि आगामी दिनमा थप स्पष्ट र दृढ़ताका साथ अघि बढ़ने पनि स्पष्ट गर्नुभयो। प्रधानमन्त्री ओलीले झापाबाट गत वर्ष अनलाइन कक्षा दिएका कारण विद्यार्थीहरूको नतिजामा सुधार आएको उल्लेख गर्दै यस अभ्यासलाई देशभर विस्तार गर्ने बताउनुभयो। प्रधानमन्त्री ओलीले विश्वविद्यालयमा विभिन्न संकायमा दीक्षित विद्यार्थीलाई आफूले प्राप्त गरेको ज्ञान सिपलाई सही सदुपयोग गर्न तथा समाजका लागि सुयोग्य नागरिक बन्न आग्रह समेत गर्नुभयो। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ विश्वविद्यालयले नेपालमा पहिलो पटक ल्याएको हाइड्रोजन कार र रिफ्यूलिङ प्रणालीको शुभारम्भ पनि गर्नुभयो। कोरियामा बनेको हुन्डाई कम्पनीको हाइड्रोजन कार विश्वविद्यालयले नेपाल आयल निगमको सहयोगमा 33,000 अमेरिकी डलरमा खरिद गरी नेपाल ल्याएको हो। प्रधानमन्त्री ओलीले संक्षिप्त प्रतिक्रिया दिँदै हाइड्रोजनको प्रयोगबाट कार्बन उत्सर्जन कमी भई प्रदूषण कम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले योगलाई धेरैभन्दा धेरै अभ्यास र प्रयोगमा ल्याउन आग्रह गर्नुभएको छ। संघीय सांसदहरूका लागि जीवन विज्ञानद्वारा आज काठमाडौँमा आयोजित सोजागरण कार्यक्रममा प्रधानमन्त्री ओलीले अनुशासनको पालना गरी सकारात्मक रूपान्तरण गर्न आग्रह गर्नुभयो। प्रधानमन्त्री ओलीले सुख र समृद्धिका लागि शान्ति आवश्यक छ र शान्ति प्राप्त गर्ने सजिलो माध्यम नै योग भएको बताउनुभयो। जीवन एवं विचारको स्वस्थताबाट शरीर र मस्तिष्क स्वस्थ हुने र यसले समाजलाई समेत स्वस्थ बनाउने भएकाले हजारौं वर्ष पहिले नेपाली पुर्खाले यसै भूमिबाट शुरू गरेका योगलाई विस्तार गर्नुपर्ने उल्लेख गर्नुभयो। कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, बागमती प्रदेशका सभामुख भुवन पाठक, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष डाक्टर सीके राउत लगायतले योग जागरणमा जीवन विज्ञानको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। जीवन विज्ञानका संस्थापक एलपी भानु शर्मा र रमेश नेपालले सहभागीलाई जीवन विज्ञानको प्रयोग गराउनु भएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले भक्तपुर दरबार लगायतका ऐतिहासिक सम्पदाको अवलोकन गर्नुभएको छ। प्रत्येक महिना सार्वजनिक स्थलमा पुग्ने अभियान अन्तर्गत सार्वजनिक स्थलमा राष्ट्रपति कार्यक्रमको आज भक्तपुरबाट शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबार क्षेत्र सहित तौमडी स्थित 5 तले दरबार, आकाश भैरव क्षेत्र लगायतको अवलोकन गर्नुभएको उहाँका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिनुभयो। प्रथम महिला सविता पौडेल सहित भक्तपुर दरबार क्षेत्र पुग्नुभएका राष्ट्रपति पौडेलले तलेजुको प्रसाद ग्रहण गर्नुका साथै आकाश भैरव मन्दिरको अवलोकन, पूजा एवं दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको थियो। राष्ट्रपति पौडेलले अवलोकनका क्रममा आम नागरिकसँग कुराकानी गर्नुहुँदै जनताको गुनासा सुन्नुभएको थियो। भक्तपुर दरबार स्क्वायर परिसरमा राष्ट्रपति पौडेलले विद्यार्थीसँग पनि कुराकानी गर्नुभएको थियो। त्यस अवसरमा राष्ट्रपति पौडेलसँग 2072 सालको भूकम्पले जीर्ण भई टेकुका भरमा रहेको कला संग्रहालयदेखि अन्य सम्पदाको तत्काल पुनर्निर्माण गर्न पहल गरिदिन आग्रह गरिएको थियो। नवलपरासी बर्दघाट सुस्तापूर्वको विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर 7 रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा निसासिएर 3 जनाको मृत्यु भएको छ। स्थानीय भोला सिंह छेत्रीको निर्माणाधीन अवस्थामा रहेको घरको टोयलेटको सेफ्टी ट्याङ्कीभित्र काम गर्ने क्रममा बेहोश भएका विनयी त्रिवेणी गाउँपालिका वडा नम्बर 7 का 38 वर्षीय प्रकाश सिंह छेत्री, 19 वर्षीय गणेश बोगटी र 28 वर्षीय मोहम्मद राजाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी बर्दघाट सुस्तापूर्वका प्रहरी नायब उपरीक्षक वेद बहादुर पौडेलले जानकारी दिनुभयो। सेफ्टी ट्याङ्कीभित्र 3 जना बेहोश भई लड़िरहेको अवस्थामा उपचारको लागि भैरहवा मेडिकल कलेज रूपन्देही पठाएकोमा चिकित्सकले मृत घोषित गरेका थिए। भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकबाट भ्रष्टाचारको अनुसन्धानका लागि प्रस्तावित 5 वर्षे हदम्यादको प्रावधान हटेको छ। प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिको आज बसेको बैठकले सर्वसम्मत रूपमा भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने दफा 16 को प्रस्तावित व्यवस्थालाई सर्वसम्मत रूपमा हटाउने निर्णय गरेको हो। बैठकको शुरूमा गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारको कसुरमा उजुरी अनुसन्धान गर्न 5 वर्षे हदम्याद हटाउन सरकार तयार रहेको बताउनुभयो। उहाँले भ्रष्टाचार निवारण ऐन 2059 संशोधन गर्न बनेको विधेयकमाथि छलफलका क्रममा 5 वर्षे हदम्याद नराखी पुरानै व्यवस्था राख्न आग्रह गर्दै भ्रष्टाचारीलाई कुन विधि अनुसार कार्यवाही वा सजाय गर्ने हो त्यसबारे आवश्यकता अनुसार टुंगो लगाउन समितिलाई आग्रह गर्नुभयो। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा बैंकिङ कसूर तथा सजाय ऐन 2064 संशोधन गर्न बनेको विधेयक 2080 परेका संशोधन प्रस्तावमाथि छलफल भएको छ। अर्थ समितिको आज बसेको बैठकमा सांसदहरूले विधेयकमाथि 20 संशोधन प्रस्ताव परेका छन्। सांसदहरू ज्ञान बहादुर शाही, ध्रुव बहादुर प्रधान, डाक्टर तोसीमा कार्की, रोशन कार्की, विमला सुवेदी, दुर्गा राई, भगवती चौधरी, ठाकुर प्रसाद गैरी, दामोदर पौडेल, बैरागी लगायतले बैंकिङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान र अभियोजन प्रक्रियालाई थप व्यवस्थित बनाउन यो विधेयक चाँडो कार्यान्वयनमा ल्याउनुपर्ने धारणा राख्नुभयो। उहाँहरूले चेक अनादर मुद्दामा जेल सजाय भन्दा पनि आर्थिक जरिवानालाई प्राथमिकता दिनुपर्ने, चेक अनादर मुद्दा जुनसुकै जिल्ला अदालतमा चलाउन सकिने व्यवस्था गर्नुपर्ने, मिटर ब्याजको समस्या अझै सुल्झन नसकेको लगायतका विषय उठाउनुभयो। यस्तै सांसदहरूले चेकमा नै जारी मिति र भुक्तानी पाउने मिति उल्लेख गरी त्यस्तो चेक धारकलाई दिनुपर्ने व्यवस्था विधेयकमा राख्नुपर्ने, बैंकिङ कसुरको चेक अनादर मुद्दामा बिगोको 5% साटो 15% हुनुपर्ने व्यवस्था राख्नुपर्ने बताउनुभयो। नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी उपसमितिले नेपाल विश्वविद्यालय विधेयक 2079 अध्यापक तथा कर्मचारी भन्ने शब्दको सट्टा अध्यापन अनुसन्धानकर्ता तथा कर्मचारी भन्ने शब्द राख्न सुझाव दिएको छ। प्रतिनिधि सभा अन्तर्गतको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजको बैठकमा समिति समक्ष प्रतिवेदन पेश गर्दै उपसमितिले उपकुलपति, रजिस्ट्रार तथा परिषद, प्राज्ञिक परिषद र कर्मचारी समिति भन्ने शब्दहरूको सट्टामा उपकुलपति, रजिस्ट्रार र परिषदका भन्ने शब्दहरू राख्न सुझाव दिएको हो। समितिले विधेयकको सम्बन्धमा छलफल गरी समिति समक्ष प्रतिवेदन पेश गर्न पूर्व शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा उपसमितिका संयोजक देवेन्द्र पौडेल र सदस्यहरू डिग बहादुर लिम्बू र दीपा शर्माको सदस्यतामा उपसमिति गठन गरेको थियो। संसदीय सुनवाई समितिले आज राजदूत नियुक्तिका लागि सिफारिश भएका व्यक्तिहरू विरूद्ध उजुरी दिने उजुरीकर्ताहरूसँग छलफल गरेको छ। संसद सचिवालयमा आज बसेको समितिको बैठकमा सरकारले विभिन्न 17 देशका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिश गरेका व्यक्तिहरूबारे समितिमा उजुरी गर्ने व्यक्तिहरूसँग छलफल गरेको हो। समितिले आज उजुरीकर्ताहरू उज्जवल कृष्ण श्रेष्ठ, मुक्तिनाथ आचार्य, उद्धव प्रसाद पौडेल, लक्ष्मीप्रसाद कुइकेल र नाम गोप्य रहने गरी उजुरी गर्ने एक उजुरीकर्तासँग छलफल गरिएको छ। उजुरीकर्ताहरूले राजदूतका लागि नाम सिफारिश गर्दा समावेशी सिद्धान्त अनुसार नगरेको, राजदूतको पुनर्नियुक्त नहुने कानूनी व्यवस्था विपरीतका नाम सिफारिशमा परेको, अदालतबाट कसूरदार ठहर भएको व्यक्तिको नाम सिफारिश भएको लगायतका विषयहरू उठाउनुभयो। राजदूत नियुक्तिका लागि सरकारले सिफारिश गरेका व्यक्तिहरू संसदीय सुनवाई समितिबाट अनुमोदन गरेपछि मात्र नियुक्तिका लागि योग्य हुने कानूनी व्यवस्था रहेको छ। राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा आजदेखि नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षता विधेयकमाथि सैद्धान्तिक छलफल शुरू भएको छ। समितिको आज बसेको बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा तथा ऊर्जा दक्षताको क्षेत्रमा रहेका देहाएका समस्यालाई विधेयक आवश्यक भएको बताउनुभयो। उहाँले विधेयक पारित भएपछि नेपालमा नवीकरणीय ऊर्जाको विकास हुने, वितरणको सहज वातावरण तयार हुने तथा ऊर्जा दक्ष प्रविधि र उपकरण प्रयोगमा ल्याउन सकिने उल्लेख गर्नुभयो। मन्त्री खड्काले ग्रामीण ऊर्जा नीति 2063 ले परिकल्पना गरेको नवीकरणीय ऊर्जाको विकास र विस्तार गर्न तथा राष्ट्रिय ऊर्जा दक्षता नवीकरण रणनीति 2075 ले परिकल्पना तथा ऊर्जा दक्षता अभिवृद्धि गर्न र ऊर्जा संरक्षणका सम्बन्धमा नियमन व्यवस्थापन गर्ने कानूनको अभावलाई पूर्ति गर्न विधेयक जरूरी रहेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले शेर्पा समुदाय हिमाल जोगाउने वीर भएको बताउनु भएको छ। नेपाल पर्वतीय प्रतिष्ठानद्वारा आज काठमाडौँमा आयोजित कार्यक्रममा मन्त्री पाण्डेले विश्वमा वीर गोर्खाली भनेर चिनिए जस्तै सगरमाथालाई चिनाउने वीरहरू शेर्पा भएको बताउनुभयो। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको काँधमा ठूलो जिम्मेवारी रहेको बताउनु भएको छ। अध्यक्ष प्रचण्डले आज सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने, संघीय लोकतान्त्रिक गणतन्त्र तथा परिवर्तनको रक्षा गर्ने, दलित, महिला, आदिवासी जनजाति, मधेसी, मुस्लिम, थारू, मजदूर, किसान लगायतले पाएको अधिकार बचाउने जिम्मा माओवादी केन्द्रको भएको बताउनुभयो। माओवादी केन्द्रले एकताबद्ध भएर परिस्थितिको सामना गर्नुपर्ने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले माओवादीको ऐतिहासिक भूमिका र महत्वलाई अपमानित हुने गरी नबोल्न सबैलाई आग्रह गर्नुभयो। अध्यक्ष प्रचण्डले पार्टीभित्र बहस र छलफल भइरहने तथा यसले पार्टीलाई झन बलियो बनाउने बताउनुभयो। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरद सिंह भण्डारीले राष्ट्रिय आप्रवासन नीति छिट्टै ल्याउने बताउनु भएको छ। श्रम मन्त्रालय, संयुक्त राष्ट्र आप्रवासन संगठन र जर्मनी सहयोग नियोगद्वारा आज आयोजित श्रम सम्झौता सम्बन्धी कार्यक्रममा मन्त्री भण्डारीले सो नीतिको मस्यौदा तयार गरिएको र त्यसलाई विज्ञहरूको सुझाव लिएर परिमार्जन गरी संसदमा लैजाने बताउनुभयो। खाड़ी मुलुकहरूमा अधिक तापक्रमका कारण त्यहाँ जाने नेपाली श्रमिकको स्वास्थ्यमा समस्या आउने गरेको बताउँदै उहाँले करिब 46% युवाको मृगौला सम्बन्धी समस्या देखिएकामा चिन्ता व्यक्त गर्नुभयो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले लागू औषध दुर्व्यसन विरूद्ध युवा तथा विद्यार्थीहरू सचेत हुन आवश्यक रहेको बताउनु भएको छ। काठमाडौँमा आज आयोजित लागू औषध दुर्व्यसन विरूद्ध सचेतना कार्यक्रममा अध्यक्ष नेपालले लागू औषध दुर्व्यसन तथा कुलतबाट जोगाउनका लागि युवा एवं विद्यार्थीको भूमिका अहम रहने बताउनुभयो। बाँकेको खजुरामा दक्ष जनशक्ति र पर्याप्त स्वास्थ्य उपकरणको अभावका कारण अझै पनि मातृ मृत्युदरको संख्यामा कमी आउन सकेको छैन। बाँकेबाट संवाददाता आलम खानको रिपोर्ट।
बाँकेको खजुरामा गत आर्थिक वर्षमा 3 जना र चालू आर्थिक वर्षमा 1 जना गर्भवती तथा सुत्केरी आमाहरूको ज्यान गएको छ। खजुरा गाउँपालिकाको वार्ड नम्बर 5 2 जना र वडा नम्बर 6 1 जना गरी 3 जना गर्भवती तथा सुत्केरी आमाहरूको ज्यान गएको थियो भने चालू आर्थिक वर्षको भाद्र महिनाको पहिलो सातामा 1 जनाको ज्यान गएको गाउँपालिकाले जनाएको छ। खजुरा गाउँपालिकाको नर्सिङ अधिकृत लक्ष्मी केसीले भन्नुभयो,
लुम्बिनी प्रदेशमा आमाको मातृ मृत्यु हाइएस्ट, टप हाइएस्ट, त्यसमा पनि बाँकी हाइएस्ट अहिले खगिरामा गत वर्ष पनि हाम्रो तीनटा आमाको चाहिँ मृत्यु भएको थियो।
वडा नम्बर पाँचमा गर्भपतनका कारण अत्यधिक रक्तस्राव हुँदा दुई आमाको ज्यान गएको र वडा नम्बर छमा सुत्केरी भएपछि अस्पतालमा ज्यान गुमाउनु परेको बताउनुभयो। उहाँले भन्नुभयो चालू आर्थिक वर्षमा वडा नम्बर सातको सोनपुरमा एकजनाको ज्यान गएको जानकारी दिनुभयो।
मेडिकल कम्प्लिकेसन भन्नाले गर्भ अवस्था हुँदाखेरि नै अलिकति मेडिकल जटिलता भएको र पछि जन्मिने बेलामा औषधि उपचार गर्दा गर्दै पनि कन्डिसनमा चाहिँ इम्प्रुभ नभएर डेथ भएको थियो र एउटा चाहिँ ब्लिडिङले भएको थियो भने यो वर्षको चाहिँ नचाहेर गर्भ रह्यो। गर्भ रहिसकेपछि गर्भपतन गराउनलाई औषधि खानुभयो, त्यो औषधि खाइसकेपछि ब्लिडिङ धेरै भएर टाइममा ट्रिटमेन्ट नपाएर चाहिँ डेथ भयो।
सरकारले दिगो विकास लक्ष्य अन्तर्गत सन् 2030 मातृ मृत्यु दर 70 प्रति लाखमा झार्ने लक्ष्य राखेको छ। स्वास्थ्य क्षेत्रमा 5% भन्दा कम बजेट विनियोजन गरिएबाट यो लक्ष्य हासिल गर्न सम्भव छैन। समाज स्वास्थ्य नभएसम्म स्वास्थ्य बच्चा जन्माएर उचित शिक्षाको बन्दोबस्त गर्न सकिँदैन। देशमा विकट ठाउँहरूमा सुलभ र गुणस्तरीय स्वास्थ्य संस्था स्थापनासँगै गर्भ अवस्थाको पहिचानदेखि आमा र बच्चाको अवस्था थाहा पाउने जनशक्ति र उपकरणको व्यवस्था हुनुपर्दछ। त्यस्ता स्वास्थ्य संस्थामा भिडियो एक्सरे लेबको व्यवस्था भएमा शिशु र आमाको स्वास्थ्य अवस्था जानकारी हुन्छ र समयमै सुरक्षित ढंगबाट बच्चा जन्माउन सकिन्छ। तर बाँकेको खजुरामा भने यी सेवाहरू अझै पूर्ण रूपमा लागू हुन नसक्दा मातृ मृत्यु दर बढ्दै गएको देखिन्छ। आलम खान, रेडियो नेपाल, बाँके।
समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब के अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको उत्तर पश्चिम क्षेत्रमा आज गएको पहिरोमा परि 12 मृत्यु भएको छ। पाक सरकारी उद्धार संस्था रेस्क्यू 11-22 एक विज्ञप्ति जारी गर्दै खैबर पाख्तुनख्वा प्रान्तको दीर जिल्लामा विगत केही दिनदेखिको भारी वर्षाका कारण पहिरो जाँदा 3 महिला, 6 बालबालिका र 3 पुरूष गरी 12 मृत्यु भएको जनाएको छ। थाइल्याण्डको पाकचोङ जिल्लामा भत्किएको टनेलमा 5 दिनदेखि फँसेका 3 कामदारको मृत्यु भएको छ। 2 चिनिया र 1 म्यानमारका कामदार टनेलभित्र हिजोसम्म जीवितै रहेको ले उद्धार प्रयास गरिएको समाचारमा जनाइएको छ। अब आर्थिक समाचार।
आर्थिक वर्ष 2079-80 अन्त्यसम्ममा नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी 11.8% वृद्धि भई 2,95,50,00,00,00 बराबर पुगेको छ। कुल वैदेशिक लगानी मध्ये चुक्ता पुँजीको अंश 52.8%, संचिति 33.7% र कर्जाको अंश 13.5% रहेको छ। नेपाल राष्ट्र ब्याङ्कले शुक्रबार जारी गरेको अध्ययन प्रतिवेदनले 2080 असार मसान्तसम्ममा नेपालमा 58 देशको प्रत्यक्ष वैदेशिक लगानी रहेको उल्लेख गरिएको छ। भारतबाट सबैभन्दा बढी 1,03,45,35% र चीनबाट 35,46,12%, आयरल्याण्डबाट 22,62,07%, अस्ट्रेलियाबाट 19,06,06.4% प्रत्यक्ष वैदेशिक लगानी रहेको प्रतिवेदनले देखाएको छ। नेपालमा रहेको प्रत्यक्ष वैदेशिक लगानी मध्ये 59.7% औद्योगिक क्षेत्रमा र 40.2% सेवा क्षेत्रमा रहेको देखिएको छ। एमसीए नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गतको विद्युत आयोजना अन्तर्गत 18 सीमा पार प्रसारण लाइन निर्माणका लागि सम्झौतामा हस्ताक्षर भएको छ। एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र ट्रान्स रेल लाइटिङ लिमिटेड भारतका प्रतिनिधि अमोल बाङदेलले उक्त सम्झौतामा हस्ताक्षर गर्नुभयो। नवलपरासी जिल्लामा निर्माणाधीन 400 केभी क्षमताको नयाँ बुटवल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म 21 महिनाको अवधिमा निर्माण गरिने आयोजनाका लागि 12.36 मिलियन अमेरिकी डलरको सम्झौता गरिएको छ। कार्यक्रममा अर्थ सचिव एवं एमसीए नेपाल संचालक समितिका अध्यक्ष डाक्टर रामप्रसाद घिमिरेले निर्माण सम्झौता सम्पन्न भइसकेका 3 सब स्टेशन सहित 18 प्रसारण लाइनले क्षेत्रीय ऊर्जा व्यापारमा नेपाललाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। एमसीसीका आवासीय राष्ट्रिय निर्देशक डायन एल फ्रान्सिस्कोले नेपालको ऊर्जा परिदृश्य र आर्थिक भविष्यलाई रूपान्तरण गर्ने साझा यात्राको मुख्य कोषेढुङ्गाको रूपमा सम्झौता भएको बताउनुभयो। सरकारले वित्तीय अपराध अनुसन्धानलाई थप विशिष्टीकृत रूपमा अनुसन्धान गर्न वित्तीय अनुसन्धान ब्युरो गठन गर्ने भएको छ। सिंहदरबार स्थित गृह मन्त्रालयमा शुक्रबार संचार कर्मीहरूसँग कुरा गर्दै गृहमन्त्री रमेश लेखकले पछिल्ला दिनमा वित्तीय अपराध बढ़दो क्रममा रहेकोले त्यसको अनुसन्धानका लागि छुट्टै ब्यूरो गठन गरिने बताउनुभयो। गृहमन्त्री लेखकले उत्तरमा टिंकर नाका तथा कोरोला नाकाका साथै दक्षिणमा बेलैया नाकामा अध्यगमन कार्यालय स्थापना गर्ने तयारी भइरहेको पनि जानकारी दिनुभयो। उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले मुलुकको अर्थतन्त्रका विभिन्न सूचकांक सकारात्मक नभएकोले त्यसमा सुधार गर्नका लागि सरकारले योजना अघि सारेको बताउनुभयो। भएको छ। रूपन्देहीको बुटवलमा नेपाली उद्यमी मंचको सातौं राष्ट्रिय नेतृत्व शिव सम्मेलनको शुक्रबार उद्घाटन गर्नुहुँदै उप प्रधानमन्त्री पौडेलले अधिकांश उद्योगहरू 40% क्षमता भन्दा बढ़ी चलन नसकेकोले उत्पादन घटेको र रोजगारीमा समेत प्रभाव परेको अर्थमन्त्रीले बताउनुभयो। नेपाली उद्यमी मंच रूपन्देहीका अध्यक्ष ऋषभ ओझाले देशैभरिका उद्यमीको समस्याका विषयमा सरकारले सोच्नुपर्ने र देशमै केही गर्ने वातावरण निर्माणमा गम्भीर हुनुपर्ने बताउनुभयो। नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले सबै दावी भुक्तानी गर्न नेपालका बीमा कम्पनीहरू सक्षम हुने बताउनु भएको छ। नेपाल बीमा प्राधिकरणद्वारा बुटवलमा उद्योग वाणिज्य संघ रूपन्देही संघ आयोजित अन्तर्क्रिया कार्यक्रममा अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले बीमाको पुनर्बीमा गर्ने हुनाले सबै दावी भुक्तानी गर्न बीमा कम्पनीहरू सक्षम हुन्छन् र प्राधिकरणले पनि नजिकबाट नियमन गरिरहेको छ भन्नुभयो। अध्यक्ष सिलवालले कोरोना बीमाको बाँकी दावी भुक्तानीका लागि सरकारसँग पहल गरिरहेको पनि त्यस अवसरमा उल्लेख गर्नुभयो।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार। नेपाली तेकान्दु खेलाड़ी पलेसा गोवर्धन पेरिस पारा ओलम्पिकको क्वार्टर फाइनलमा पराजित भएकी छन्। शुक्रबार भएको खेलमा उनी ब्राजिलकी सिल्भाना फर्नाण्डेससँग 10-8 पराजित भएकी हुन्। K44 क्याटेगोरी अन्तर्गत महिला 57 केजी मुनिको स्पर्धाको पहिलो चरणमा उनले भेनेजुएलाकी भलेरिया मोराल्सलाई 31-0 पराजित गर्दै क्वार्टर फाइनलमा स्थान बनाएकी थिइन्। यद्यपि पहिलो चरणमा जीत निकालेको भएर पलेसाले रिपाचेज खेल्ने अवसर पाउने छिन्। अब थप खेल समाचार अजय बमबाट।
नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भूटानको सामना गर्दै यसपटकको साफ च्याम्पियनशीपको शुरूआत गर्नेछ। कार्तिक 1 गते दशरथ रंगशालामा शुरू हुने साफ च्याम्पियनशीपको आफ्नो पहिलो खेल नेपालले भूटानसँग कार्तिक 2 गते खेल्नेछ। उद्घाटन खेल कार्तिक 1 गते साबिक विजेता बंगलादेश र पाकिस्तान बीच हुनेछ। समूहमा बंगलादेश पाकिस्तानसँगै भारत रहेको छ। अर्को समूहमा नेपालसहित भूटान मालदिव्स र श्रीलंका छन्। समूह चरणपछि समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। समूह चरणमा 9 तथा 2 सेमी फाइनल र फाइनल गरी साफको 7 संस्करणमा 12 खेल हुनेछन्। नेपालमा लगातार 200 पटक महिला साफ च्याम्पियनशीप आयोजना गर्न लागेको हो। दशरथ रंगशालामा साफ च्याम्पियनशीपको 6 संस्करण आयोजना भएको 2 वर्षपछि पुनः सोही मैदानमा 7 संस्करण आयोजना हुने तय भएको हो। अखिल नेपाल फुटबल संघ एन्फाको सम्पन्न बैठकले कार्तिक 1 देखि 14 गतेसम्म साफ च्याम्पियनशीपको आयोजना गर्ने निर्णय गरेको छ। नेपालमा महिला साफ च्याम्पियनशीप हुन लागेको लगातार 3 पटक हो। नेपालले पहिलो पटक सन् 2019 विराटनगरमा साफको 5 संस्करण आयोजना गरेको थियो। साउथ एसियन फुटबल फेडरेशन साफले सन् 2010 शुरू गरेको दक्षिण एसियाली राष्ट्रहरूमध्ये अफगानिस्तान बाहेक 7 टोलीको सहभागिता रहने साफ च्याम्पियनशीपमा नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। यसअघिका 6 मध्ये 5 पटक फाइनल खेल्दा सबैमा नेपाल उपविजेता भएको थियो। 2016 चौथो संस्करणमा बाहेक नेपालले सबैमा फाइनल खेलेको थियो। पछिल्लो पटक काठमाडौँमा भएको बाहेक सबै फाइनलमा नेपाल भारतसँग पराजित भएको थियो। 2022 बंगलादेशले पहिलो पटक च्याम्पियनशीप बन्ने क्रममा नेपाललाई हराएको थियो।
खेलकुद समाचारका साथमा अझै बम्ब मौसम सम्बन्धी जानकारी। आगामी 24 घण्टामा देशको अधिकांश भूभागमा आंशिक बदली रही कोशी मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 19.5 डिग्री सेल्सियस, वर्षा 2.4 मिलिमिटर। काठमाडौँको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 18.9 डिग्री सेल्सियस, वर्षा 6.6 मिलिमिटर। पोखराको अधिकतम 32 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 4.6 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 34.4 डिग्री सेल्सियस, न्यूनतम 23.6 डिग्री सेल्सियस, वर्षा 1.2 मिलिमिटर। र दिपायलको अधिकतम 35.8 डिग्री सेल्सियस, न्यूनतम 24.1 डिग्री सेल्सियस, वर्षा 6.7 मिलिमिटर। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। शिक्षाको सुधारका लागि दृढ़ताका साथ अघि बढ़ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिबद्धता। भ्रष्टाचार मुद्दामा 5 वर्षे हद म्याद हटाउने राज्य व्यवस्था समितिको सर्वसम्मत निर्णय। नवलपरासीको रानीनगरमा निर्माणाधीन सेफ्टी ट्याङ्कीमा निसासिएर 3 जनाको मृत्यु र पाकिस्तानमा पहिरोमा परि 12 जनाको मृत्यु। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।